नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। म पिटी लुप्छन्। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com संसारभर सुन्न सकिन्छ। फरक फरक दिन फरक फरक विषयमा प्रस्तुत हुने यो कार्यक्रम आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि सुन्न सक्नुहुन्छ। बुधबारको कार्यक्रममा हामी आर्थिक क्षेत्रसँग जोडिएका विषयवस्तु प्रस्तुत गर्छौं। कार्यक्रममा आज हामीसँग छन् किन अभाव भइरहेको छ वाणिज्य ब्याङ्कहरूमा लगानी योग्य रकम, यस सम्बन्धी रिपोर्ट।
हेर्नुहोस्, हाम्रो इकोनोमीमा रिसोर्स मोबिलाइजेसनको ड्राइभरहरू चाहिँ धेरै कम छ।
लगानी योग्य रकम अभाव हटाउन नेपाल राष्ट्र ब्याङ्कले गरिरहेको प्रयासका बारेमा ब्याङ्कका कार्यकारी निर्देशक एवं प्रवक्ता नारायण पौडेलसँग गरिएको कुराकानी।
10 अरबको चाहिँ विकास ऋण पत्र आउटराइट पर्चेज गर्यौं
र कर्जा प्रवाह रोकिँदा अर्थतन्त्रमा पर्ने असर र समाधानका उपायका बारेमा अर्थविद केशव आचार्यसँग गरिएको कुराकानी।
अब माग केमा भएको छ, होइन? अब जस्तै जलविद्युतवालाले मागे, कर्जा मागे, त्यसलाई दिन सकेन भने मार पर्यो।
4 महिना अघिसम्म अधिक पैसा थुप्रिएका ब्याङ्कहरूमा अहिले लगानी योग्य रकम अभाव भएको छ। त्यति बेला ऋण परिचालनका लागि सस्तो ब्याजमा ऋण प्रवाह गरेका ब्याङ्कहरूले अहिले निक्षेप र कर्जा दुवैमा ब्याज वृद्धि गरिसकेका छन्। 4 महिनाकै अन्तरालमा ब्याङ्कहरूमा पैसाको संकट भएकै हो त? सुनौ यस सम्बन्धी रिपोर्ट साथी ऋग्वेद शर्माबाट।
डिपोजिट आएको पैसाको 80% हामी कर्जा लगानी गर्न सक्छौँ। धेरै ब्याङ्कहरू 80%को हारारीमा पुगिसकेका छन्। हामीले कर्जा लगानी गर्ने फण्ड हामीसँग छैन।
नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष एवं एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले भने चाहिँ बैंकहरूको निक्षेप र कर्जा अनुपात अर्थात सीसीडी अनुपात 80% नजिक पुगिसकेको छ। बैंकमा संकलित निक्षेप मध्ये 80% रकम मात्र कर्जा लगानी गर्न पाउने भएकाले बैंकहरू थप लगानी गर्ने अवस्थामा छैनन्। 4 महिना अघिसम्म अधिक तरलता रहेका ब्याङ्कहरू एकाएक किन तरलता अभावको अवस्थामा पुगे त? एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल।
हेर्नुहोस्, हाम्रो इकोनोमीमा रिसोर्स मोबिलाइजेसनको ड्राइभरहरू चाहिँ धेरै कम छ। हेर्नुहोस्, एउटा चाहिँ हाम्रो हामी रिसोर्स मोबिलाइजेसनको लागि चाहिँ रेमिटेन्स नै एउटा हो प्रमुख चाहिँ स्रोत, होइन? अनि अरू चाहिँ गभर्मेन्टबाट, मेनली यहाँ गभर्मेन्टमा चाहिँ देशमा इकोनोमिक एक्टिभिटी भएर गभर्मेन्टले क्यापिटल एक्सपेन्डिचरहरू गर्नुपर्ने थियो, प्रोजेक्टहरूमा गर्नुपर्ने थियो, ती कुराहरू चाहिँ हामी कहाँ कम छन्। त्यसले गर्दाखेरि चाहिँ देशमा यो आर्थिक क्रियाकलापहरूको चाहिँ धेरै कमी छ, जसले चाहिँ नि यो चाहिँ फन्डहरू चाहिँ जेनेरेट गर्छ। त्यो किसिमको कमी भएको कारणले गर्दाखेरि अलिकति केही हुने बित्तिकै चाहिँ चेन्जेसहरू चाहिँ आउन सक्छ।
बैङ्कहरूमा लगानी योग्य रकम अभाव हुँदा स्वीकृत भइसकेको कर्जा समेत प्रवाह गर्न नसकेको सम्बन्धित बैङ्कहरू बताउँछन्। बैङ्कमा रकम भए पनि कुल पुँजीको 80% ऋण प्रवाह भइसकेकोले निक्षेप र कर्जाको अनुपात पुनरावलोकन गर्न राष्ट्र बैङ्कलाई आग्रह गरिसकेको छ। तर नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक एवं प्रवक्ता नारायण पौडेल भने निक्षेप र कर्जाको अनुपात दर पुरानै भएकाले वित्तीय योजनाको अभावमा अहिलेको अवस्था आएको बताउनुहुन्छ।
अब हामी त कसरी कर्जा दिने? यो कर्जा दिनै सकेनौँ, पास गरेको स्वीकृत गरिसकेको कर्जा पनि दिन सकिएन। त्यो कुरो त अहिले आएर हेर्ने होइन, त्यति बेलै आकलन गर्न सक्नु पर्थ्यो। सीसीडी रेसियो यति पुग्छ, अहिले हामी यहाँ छौँ, हाम्रो स्पेस यति हो, त्यति बेलासम्म डिपोजिट यतिले बढ्ला, क्रेडिट एक्सपान्सन यतिले होला भने यो प्लानिङ गर्ने कुरा हो कि, फाइनेन्सियल प्लानिङको कुरा हो कि। अहिले अहिले आएर ल अहिले आजै समस्या आएको ल भने होइन कि।
नेपाल राष्ट्र बैङ्कले बैङ्कहरूमा रहेको तरलता अभाव हटाउन रिपो, विकास ऋण पत्र लगायत औजारहरू जारी गरिसकेको छ। तर अल्पकालीन समयका लागि ल्याएको योजनाले तरलता अभाव नहट्ने भन्दै बैङ्कहरूले उत्साहजनक सहभागिता जनाएका छैनन्। नेपाल बैङ्कर्स संघका पूर्व अध्यक्ष एवं एनएमबी बैङ्कका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल भने सरकारी ढुकुटीमा थन्किएको विकास बजेट खर्च नगर्दासम्म तरलता अभाव नहट्ने बताउनुहुन्छ।
बैङ्कहरूले कर्जा रोक्ने अवस्था आउने भने चाहिँ देशको लागि चाहिँ धेरै नराम्रो अवस्था हो, त्यस कारण त्यो अवस्था आउनु दिनु हुँदैन। लङ टर्म सोल्युसन खोज्ने हो भनेदेखि चाहिँ गभर्मेन्टले योजनाहरूमा खर्च गर्नु पर्यो, खर्च गर्ने बित्तिकै त्यससँग रिलेटेड त्यो योजनाहरूमा त यो के अरे नेपाल सरकारले मात्रै लगानी गरिराखेको हुँदैन, त्यसमा चाहिँ बाहिर मल्टिलेटरल एजेन्सिजहरूले पनि पैसाहरू दिइरहेको छ, वर्ल्ड ब्याङ्कहरूले पनि पैसा दिइरहेको छ, होइन? र अरू कन्ट्रीहरूले पनि पैसा दिइरहेको होला भन्दाखेरि यो परियोजनाहरू सञ्चालन हुने बित्तिकै उताहरूको उताको पैसा पनि आउँछ, भनेपछि अझ बजारमा चाहिँ फेरि लिक्विडिटी चाहिँ जेनेरेट हुँदै जान्छन्।
नेपाल राष्ट्र बैंकले पनि वाणिज्य बैंकहरूमा तरलता अभाव भएको ठहर गरेको छ। वाणिज्य बैंकहरूले भने जस्तो आर्थिक संकट नै नभए पनि धेरै बैंकहरू निक्षेप र कर्जाको अनुपात नजिक पुगेका छन्। यसै विषयमा मैले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता नारायण पौडेलसँग कुराकानी गरेको छु। वाणिज्य बैंकहरूमा देखिएको तरलता अभावलाई राष्ट्र बैंकले कसरी हेरेको छ?
यो तरलता अभावको सन्दर्भमा हामीले बजारमा तरलताको स्थिति कस्तो छ भनेर हामी चाहिँ नियमित रूपमा अनुगमन गर्छौं। है, तरलता अनुगमन तथा प्रक्षेपण संरचना भन्ने एउटा चाहिँ फ्रेमवर्क छ, त्यो अन्तर्गत रहेर हामीले डेली बेसिसमा आजको स्थितिमा तरलता के छ भनेर हेर्ने गर्छौँ। र तरलताको अभावै देखिएको हो भने आवश्यक औजारहरू प्रयोग गरेर बजारमा तरलता छाड्ने गरिन्छ। यसमा चाहिँ एउटा रिपो हुनसक्छ सर्ट टर्मको लागि, र अर्को आउटराइट पर्चेज भन्छौँ, अलिकति लामो समयको लागि चाहिँ आउटराइट पर्चेज गर्ने भन्छौँ। जस्तै ट्रेजरी बिल भयो, विकास ऋणपत्र भयो, अनि नेपाल राष्ट्र ब्याङ्क ऋणपत्र हामी चाहिँ ब्याङ्क तथा वित्तीय संस्थाहरूले होल्डमा भएको चाहिँ हामी खरिद गरिदिन्छौँ बाँकी सम्पूर्ण अवधिको लागि। यो एक्सर्साइज पनि हामीले गएका हप्ताहरूमा गरिसकेका छौँ। उदाहरणको लागि हिजो मात्रै हामीले चाहिँ 10 अरबको चाहिँ विकास ऋणपत्र आउटराइट पर्चेज गऱ्यौँ, आह्वान गऱ्यौँ। त्यसको लागि चाहिँ 3 अरब 74 करोडको मात्रै 3 ब्याङ्कबाट बिड आयो। यो स्थिति चाहिँ तरलता को अवस्था के छ त्यसअनुसार आवश्यक औजार प्रयोग गरेर तरलता छाड्ने, बढी भएको अवस्थामा खिच्ने काम चाहिँ नेपाल राष्ट्र ब्याङ्कले नियमित रूपमा गर्दै आएको छ। अहिलेको समस्या भनेको के हो भने हामी एउटा चाहिँ सिसिडी रेसियो भन्छौँ कि, त्यो भनेको क्रेडिट टु कोर क्यापिटल र डिपोजिटको अनुपात 80%भन्दा नाग्नु हुँदैन भनेर नेपाल राष्ट्र ब्याङ्कको एउटा नियमन व्यवस्था छ ब्याङ्क वित्तीय संस्थाहरूलाई। यो धेरै पहिले इन्ट्रोड्युस गरिएको व्यवस्था हो र अहिले कतिपय ब्याङ्कहरू यसको हाराहारीमा पुगेका छन्। अर्थात् यो भनेको के हो भने अब स्पेस छैन, फर्दर लेन्डिङ गर्नको लागि स्पेस छैन भन्ने हो। पैसै भए पनि स्पेस छैन भन्नाले 80 नाघेर 81, 82, 83 जानुपर्ने अवस्थामा त्यो जान मिल्दैन भन्ने नेपाल राष्ट्र ब्याङ्कको एउटा निर्देशनको व्यवस्था रहेको छ। त्यसैले गर्दाखेरि अहिले हुन त अब ब्याङ्कर्स सङ्घबाट माग भएर पनि आएको छ यो सिसिडी रेसियोमा अलिकति पुनरावलोकन गरिदिनु पऱ्यो भन्ने किसिमको, अब त्यो माग चाहिँ अहिले पेन्डिङकै विषयमा रहेको छ। र अहिलेको समस्या भनेकै के हो भने ब्याङ्क वित्तीय संस्थाहरू खास गरी वाणिज्य ब्याङ्कहरू सेचुरेसनमा पुगे, 80%को वरिपरि पुगे, केही हदमा केही ब्याङ्कहरू चाहिँ 80%भन्दा पनि माथि पुगेका छन्। हुन त यो चाहिँ डेली बेसिसमा हामीले अनुगमन गर्दा देखेको हो, यो अलिकति र डाटा पनि हो, यसलाई अलिकति फाइनलाइज गर्न बाँकी पनि हुन्छ, हामी क्वार्टरली मोनिटर गर्छौँ। अहिलेको समस्या भनेको तरलताको भन्दा पनि ब्याङ्कहरू फुल्ली लोन अप भएको स्थिति हो, अब स्पेस नै छैन, कर्जा दिने स्पेस नै छैन भन्ने हामीहरूको बुझाइ छ।
राष्ट्र ब्याङ्कले पटक पटक जारी गरेको औजारहरूमा चाहिँ किन भाग दिँदैनन् या न्यूनतम ब्याङ्कहरूले मात्र भाग लिइरहेका छन्?
यस्तो भाग नलिनुको कारण के भने त्यो ब्याङ्क केन्द्रीय ब्याङ्कबाट ऋण लिएर त्यसमा पनि अब ब्याज भार पर्छ होइन, कस्ट पर्छ, त्यो लगेर पनि कर्जा दिन सकिने अवस्था छैन भने किन लाने भन्ने एउटा होला। अर्को कुरो के भने अब ब्याज दर चाहिँ अलिकति महँगो भएर पनि होला। तर समस्या के हो भने तरलताको समस्या ब्याङ्क वित्तीय संस्थाहरूसँग चाहिँ फन्ड नै नभएको अवस्था एउटा समस्या हो, फन्ड भएको तर सिसिडी रेसियोको कारणले फर्दर लगानी गर्न नसकेको अर्को अलग अलग अवस्थाहरू हुन्। त्यसैले सिसिडी रेसियोको कारणले कर्जा प्रवाह गर्न नसकेको अवस्थामा विकल्पहरू के हुन सक्छन् भन्दा, पहिलो कुरो या त क्रेडिटलाई अलिकति लिमिट गर्नु पऱ्यो, नयाँ कर्जा दिँदाखेरि अलिकति चाहिँ सतर्कता अपनाउनु पर्ने अवस्था रह्यो। र अर्को दोस्रो विकल्प जुन उत्तम विकल्प पनि हो, डिपोजिटको साइज बढाउनु पऱ्यो है, निक्षेप बढाउनु पऱ्यो। अर्को कम्पोनेन्ट भनेको कोर क्यापिटल हो, त्यो चाहिँ अलिकति टाइम लिन्छ, कोर क्यापिटल बढाउन आजको भोलि नै भोलिको पर्सि बढाउन सकिने अवस्था हुँदैन, त्यसमा केही लिगल र एडमिनिस्ट्रेटिभ प्रोसेसहरू पनि कम्प्लाइ गर्नुपर्ने कारणले गर्दाखेरि कोर क्यापिटल वात्तै अहिल्यै आजै तुरुन्तै एक हप्तामा बढाउन सकिने अवस्था हुँदैन। डिपोजिट बढाउन प्रयत्नशील हुनु पऱ्यो र क्रेडिटतर्फ अलिकति रासनिङ पनि गर्नुपर्ने अवस्थाहरू हुन्छ है। क्रेडिटको माग भयो, यहाँ प्रफिट छ, अब यसमा कर्जा नदिँदाखेरि चाहिँ ब्याङ्कले एउटा केही लुज गर्ने अवस्थाहरू इमिडिएट त्यो हेर्नु पनि त्यति मात्रै हेर्नु पाएन। अब क्रेडिटको रिकभरीमा जोड दिनु पऱ्यो, नयाँ फ्रेस लोन प्रवाह गर्दाखेरि आफ्नो क्षमता छ कि छैन सीसीडीले दिन्छ कि दिन्न त्यो कुरो हेर्नु पर्यो। त्यसैले अहिलेको समस्या भनेको सीसीडी रेसियोको नजिक नजिक पुगेको कारणले यो समस्या सिर्जना भएको।
तर ब्याङ्कहरू चाहिँ राष्ट्र ब्याङ्कले मात्र अल्पकालीन समयका लागि मात्रै हाम्रो समस्यालाई हेर्ने भयो। ब्याङ्कमा अहिले थुप्रिरहेको पैसा जुन विकास खर्चको बजेट छ त्यो बजेटलाई चाहिँ हामीलाई केही लामो समयसम्मका लागि निश्चित ब्याजदरमा दिए हुन्थ्यो नि भन्ने छ। यसमा चाहिँ ब्याङ्कको धारणा के हो?
अल्पकालीन पनि दिएका छौँ हामीले, अलि लामो अवधिको पनि दिएका छौँ। जस्तो तपाईँलाई म एउटा उदाहरण दिन चाहन्छु, नेपाल राष्ट्र ब्याङ्क ऋण पत्र चाहिँ आउटराइट पर्चेज गर्ने काम भयो केही हप्ता अगाडि, पटक पटक गऱ्यौँ हामीले है। त्यसको रेस्पोन्स चाहिँ त्यति राम्रो नआए पनि हामीले गऱ्यौँ, तर त्यो चाहिँ दीर्घकालीन फन्ड थियो, 2074 जेठ असारमा म्याच्योर हुने खालको थियो, त्यति बेलासम्मको थियो। सर्ट टर्मले ब्याङ्कको आवश्यकता पुरा नगरेको हो कि भनेर पनि त्यो किसिमको अभ्यास, त्यो किसिमको एक्सर्साइज पनि गरियो अब जेठ असारसम्म। एउटा कुरा के हो भने नेपाल राष्ट्र ब्याङ्कबाट दीर्घकालीन फन्ड चाहिँ केन्द्रीय ब्याङ्कले दीर्घकालीन फन्ड उपलब्ध गराउँदैन, छोटो अल्प अवधिकै हो। यो चाहिँ लेन्डर अफ लास्ट रिसोर्टको रूपमा होस् अथवा पुनर्कर्जाको होस् सबै छोटो अवधिकै हुन्छन् है। लामो समयको अवधिको फन्ड उपलब्ध गराएर लामो समय अवधिसम्म चाहिँ रेस्क्यु गर्ने भन्नेको चाहिँ कुरो हुँदैन, मार्केटले आफै करेक्सन गर्ने हो। वाणिज्य ब्याङ्क वित्तीय संस्थाहरूले आफूले नै आफ्नो पोजिसन आकलन गरेर म कहाँ छु, कति मलाई स्पेस छ र मैले कति कर्जा दिन सक्छु, कर्जा दिन सक्दिनँ भने फर्दर मेरो अब के हो त्यो उपाय भन्ने कुरो वाणिज्य ब्याङ्कमा धेरै हदसम्म भर पर्छ।
यहाँले सीसीडी पुनरावलोकनको कुरा पनि गर्नुभयो, ब्याङ्कहरूले उठाइरहेको कुरा पनि यो छ, 80-20 अनुपात पुनरावलोकन हुन सक्ने सम्भावना कतिको छ?
80% अब ब्याङ्कर्स सङ्घबाट माग भएको भएर आएको छ, अब माग हुँदैमा दिइहाल्ने, जे जे माग्यो त्यही दिइहाल्ने भन्ने चाहिँ हुँदैन। तर के भने हाम्रो अथोरिटी टप लेभल म्यानेजमेन्टमा यो अहिले छलफलकै क्रममा छ र निर्णय नहुँदासम्म चाहिँ केही पनि भन्न सकिँदैन। र अहिले अब ब्याङ्कहरूले ऋण दिन सकेनन् ल स्पेस भएन भनेर सीसीडी झिक्नु भनेको एकदमै अल्पकालीन सोच हुन्छ र त्यसले दीर्घकालमा त्यसले चाहिँ राम्रो काम गर्छ भन्ने मलाई लाग्दैन।
ब्याङ्कहरूले निक्षेप बढाउनका लागि निक्षेपको ब्याजदर पनि बढाए, र पनि अपेक्षित रूपमा अहिले त्यस्तो निक्षेप सङ्कलन नभएकाले अहिले ब्याङ्कहरू जुन तरलता अभावको अवस्थामा पुगे, अब यसको अन्य उपायहरू के हुन सक्छन्?
सीसीडी रेसियो भन्ने छ जुन 80% नाग्नु हुन्न, कसैको 80 पुग्यो, कसैको स्लाइटली 80 माथि गयो, अब स्पेस के छ भन्ने कुरो त सीसीडी भनेको त्यसमा अब चाहिँ क्रेडिटको कम्पोनेन्ट, कोर क्यापिटलको कम्पोनेन्ट र डिपोजिटको कम्पोनेन्ट, यी तिनवटामा यसरी प्ले गर्ने कि त्यसलाई 80% सीमाभित्र ल्याउने, त्यसैले त्यो अप्सन उपाय पनि ब्याङ्कहरूसँगै हुनुपर्छ क्या, ब्याङ्कहरूले नै निकाल्ने हो त्यो। अब ठाउँ छैन भने त के गर्ने, एउटा भन्छ नि उखान पनि होइन, घाँटी हेरेर हाड निल्ने भन्छ होइन, त्यो भनेको भने ओभर एक्सपोज हुन्छ, रिक्स हुन्छ, त्यहाँ त्योभन्दा बियोन्ड नजाऊ भन्ने किसिमको हो नि त, त्यो विदिन लिमिटभित्र रहनुपर्छ भन्ने हो राष्ट्र ब्याङ्कको। कर्जा नदेऊ, कर्जा दिन पाउँदैनौ भन्ने होइन, त्यो आफैले खोज्ने हो सोल्युसन।
राष्ट्र ब्याङ्कले जे जे औजार जारी गर्यो त्यो बाहेक अब अरू हामीसँग छैन?
ब्याङ्कहरूसँग छ नि त, ब्याङ्कहरू क्रेडिटलाई एउटा रासनिङ गर्नु पऱ्यो होइन, डिपोजिटमा अलिकति एट्र्याक्टिभ गर्नु पऱ्यो, जस्तो 1 डिपोजिट म 12% दिन्छु ल आऊ भनेर, अहिले त इमिडिएट त्यसले चाहिँ इमिडिएट सर्ट टर्म चाहिँ सोल्युसन देला, तर लङ टर्म सोल्युसन होइन कि, एट्र्याक्टिभ बनाउनु पऱ्यो, सानो डिपोजिटलाई पनि एट्र्याक्टिभ बनाउनु पऱ्यो, कर्पोरेट डिपोजिटलाई पनि एट्र्याक्टिभ बनाउनु पऱ्यो, ताकि ब्याङ्कमा चाहिँ डिपोजिट आउन सकोस्। अब एउटा कुरा के हो भने नेपाल सरकारको सेन्ट्रल ट्रेजरी पोजिसन चाहिँ अहिले अलिकति धेरै नै सर्प्लसमा देखिएको छ, 217 अरब को हाराहारीमा छ। अब यो खर्च हुन सकेको खण्डमा बजारमै पोखिनियो यो पैसा, अनि बजारमै घुम्छ, ब्याङ्किङ सिस्टममा इन हुन्छ, र अलिकति कम्फर्टेबल पोजिसन चाहिँ हुन्थ्यो, त्यसैले यो कुराहरू पनि बेला बेलामा आउने गरेको छ, त्यसले पनि केही हदसम्म चाहिँ सम्बोधन चाहिँ गर्छ। तर एउटा कुरा के हो भने जो अहिले सीसीडी रेसियो 80% भएको कारणले पैसा भए पनि ऋण दिन सक्ने अवस्थामा हुँदैन, किनभने त्यहाँ नेपाल राष्ट्र ब्याङ्कको निर्देशनको ब्रिज हुन्छ है, 80-81-82 भयो भने त्यो गर्न पाइँदैन, त्यसैले फन्ड एभाइलेबल छ तर सीसीडी रेसियोको कारणले पनि फर्दर कर्जा दिन सकिने अवस्था नभएको अवस्थाहरू पनि छ, त्यो अवस्थालाई ब्याङ्कले आफूले करेक्सन गर्नुपर्छ।
जस्तो ब्याङ्कहरूलाई यहाँहरूले विभिन्न समयमा विभिन्न प्रकारका औजारहरू प्रयोग गरी आह्वान गर्दा समेत न्यून ब्याङ्कहरू मात्र 3-4 ब्याङ्कहरूले मात्र बोलकबलमा भाग लिएको छ। अन्त्यमा ती ब्याङ्कहरूलाई के आग्रह गर्नुहुन्छ राष्ट्र ब्याङ्कको तर्फबाट?
त तरलता बजारमा छैन छ भन्ने कुरो पनि नेपाल राष्ट्र ब्याङ्कले नियमित रूपमा डेली रूपमा हेर्ने गरेको छ र होइन अलिकति असहजको स्थिति हो तरलता साँच्चै नभएको देखियो पाइयो फ्रेमवर्कले त्यो देखायो भने के कस्तो किसिमको चाहिँ मोनिटरी टुल्सहरू युज गरेर तरलता छाड्ने भन्ने कुरामा पनि नेपाल राष्ट्र ब्याङ्क एकदम सतर्क छ सजग छ र नियमित रूपमा यो गर्दै आएको छ। अब यो सिसिडी रेसियोको कुरोमा त दुईवटा विकल्प देखियो, कि त यो सिसिडी रेसियो नेपाल राष्ट्र ब्याङ्कले झिक दिनु पऱ्यो ल अब तपाईँहरू जति पनि लगानी गर्न सक्नुहुन्छ ल सिसिडी छैन भन्नु पऱ्यो एउटा विकल्प, होइन सिसिडी रेसियो 80% कारणले हो भने अब क्रेडिटमा अलिकति संकुचन अङ्कुश लगाउनु पर्ने अवस्था हुनसक्छ अलरेडी प्रवाह गरिसकेको र अब निकट भविष्यमा मेच्योर हुने कर्जाहरू उठाउनु पर्यो नवीकरणलाई रोक्नु पर्यो या डिपोजिट बढाउनु पर्यो यी कुराहरू हुन्छन्।
त्यस्तो भयावह अवस्था छैन नत्र
छैन छैन त्यस्तो भयावह अवस्था होइन अब ल अब के भने अलिकति कुराकानीहरू गर्दा प्रसङ्ग निकाल्दा के भने आफ्नो इन्ट्रेस्टको कुराहरू बढी आउने हो है। अहिले चाहिँ अब ब्याङ्क वित्तीय संस्थाहरू चाहिँ जो अलरेडी सेचुरेसनमा पुग्नुभयो अब हामी त कसरी कर्जा दिने कर्जा दिनै सकेनौँ पास गरेको स्वीकृत गरिसकेको कर्जा पनि दिन सकिएन त्यो कुरो त अहिले आएर हेर्ने होइन त्यति बेलै आकलन गर्न सक्नु पर्थ्यो सिसिडी रेसियो यति पुग्छ अहिले हामी यहाँ छौँ हाम्रो स्पेस यति हो त्यति बेलासम्म डिपोजिट यतिले बढ्ला क्रेडिट एक्सपान्सन यतिले होला भने यो प्लानिङ गर्ने कुरा हो कि फाइनेन्सियल प्लानिङको कुरा हो कि अहिले अहिले आएर ल अहिले आजै समस्या आएको ल भने होइन कि ब्याङ्कहरू 80% नजिक पुगेर राष्ट्र ब्याङ्कले निर्देशन ल्याएको भएदेखि राष्ट्र ब्याङ्कले रिभ्यू गर्ने अहिले यो बेला टाइम एप्रोप्रिएट होइन भन्ने कुरा हुन्थ्यो। सिसिडी रेसियोको व्यवस्था 7-8-10 वर्षदेखि रहिरहेको छ त्यसैले यो चाहिँ अहिले तुरुन्तै आएको समस्या होइन विगतमा अलिकति प्लानिङमा कतै मिसम्याच भयो कि भन्ने लाग्छ मलाई।
सुन्नुभयो वाणिज्य ब्याङ्कहरूमा बढ्दै गएको तरलता अभाव र तरलता प्रभावका लागि राष्ट्र ब्याङ्कले गरिरहेको प्रयासका बारेमा नेपाल राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशक एवं प्रवक्ता नारायण पौडेलसँग गरिएको कुराकानी। कर्जा प्रवाह रोकिँदा अर्थतन्त्रमा पर्ने असर र समाधानका उपायका बारेमा अर्थविद केशव आचार्यसँग गरिएको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि कार्यक्रम बदलिन्दु नेपालमा तपाईँलाई फेरि स्वागत छ। कार्यक्रममा आज हामी वाणिज्य ब्याङ्कहरूमा लगानी योग्य रकम अभाव हुनुको कारण लगानी योग्य रकम अभाव हटाउन नेपाल राष्ट्र ब्याङ्कले गरिरहेको प्रयास र कर्जा प्रवाह रोकिँदा अर्थतन्त्रमा पर्ने असर र समाधानका उपायका बारेमा चर्चा गरिरहेका छौं। ब्याङ्कहरूमा तरलता अभाव भएपछि स्वीकृत ऋण समेत प्रवाह गर्न नसकेको सम्बन्धित ब्याङ्कहरू बताउँछन्। ऋण लिन ब्याङ्क पुगेका ग्राहकलाई पनि रित्तो हात फर्काइरहेका छन् ब्याङ्कहरू। अर्थविद केशव आचार्यसँग ऋण प्रवाह रोकिँदा अर्थतन्त्रमा पर्ने असरका विषयमा कुराकानी गरेका छौं।
अहिले वाणिज्य ब्याङ्कहरूमा तरलता अभाव चुलिएको छ, लामो समयसम्म यसरी ब्याङ्कहरूमा तरलता चुलियो भने तरलता अभाव रह्यो भने यसले कुन कुन क्षेत्रमा कस्तो असर पार्छ?
अब तरलता अभाव हुनु भनेको भनौँ न ब्याङ्कमा जुन स्रोत साधन हुन्छ त्यसको माग र आपूर्तिको बीचको असन्तुलन हो, भनेको मतलब तरलताको माग गर्यो अर्थतन्त्रले उद्योग व्यवसायले निजी क्षेत्रले होइन हामीलाई तिमीहरूले कर्जा दिनु पर्यो चाहियो कर्जा भनेर माग गरे तर ब्याङ्कहरूले दिने भनेको चाहिँ त्यो निक्षेप भयो भने दिने हो कि त पुँजी भयो भने दिने हो उनीहरूसँग छैन। निक्षेपको आपूर्तिभन्दा कर्जाको माग बढी भयो भने तरलता अभावको अवस्था आउँछ र अहिले भएको त्यही नै हो र यो भन्दाखेरि पनि एउटा ठुलो सङ्कटकै घडी चाहिँ होइन यो के हो भने हामीहरू त्यो पोहोर सालको भारतीय नाकाबन्दीमा आयात घट्यो होइन कति हामीले आयात गर्नै सकेनौँ ब्याङ्कहरूसँग अब फेरि भुइँचालो आयो भुइँचालो आएपछि एउटा ब्याङ्किङ प्रणालीमा परिवर्तन के आयो भने जो मान्छे पहिले पहिले घरमा पैसा राख्थे त्यो पैसा पनि लगेर ब्याङ्कमा राख्न थाले ए यो त पुरिँदो रहेछ नासिँदो रहेछ मासिँदो रहेछ कमसेकम ब्याङ्कमा राख्यो भने त आपद विपद पर्दा झिकेर चाहिँ खान पाइन रहेछ भन्ने भएर ब्याङ्कमा पैसा राखे। आयात भइरहेको थिएन आर्थिक गतिविधि शिथिल भएको थियो अनि पैसा चाहिँ ब्याङ्कमा राखी छोडेका थिए, निक्षेप गर्न गए। त्यति बेला चाहिँ ब्याङ्कहरूलाई जुन अनिवार्य 90 नहुने उनीहरूलाई आफ्नो कारोबार गर्नको लागि त्योभन्दा बढी 100 अर्बभन्दा बढी रुपियाँ उनीहरूसँग थियो समग्र ब्याङ्किङ प्रणालीमा। र अहिले चाहिँ आएर त्यो जुन अधिक तरलता एक्सेस लिक्विडिटी भनेर भन्छ त्यो चाहिँ घटेर 20-30 अर्ब रुपियाँमा आयो। त्यसैले ब्याङ्किङ प्रणालीभित्रमा हामीले एउटा ब्याङ्कको कुरा गर्ने होइन कि जुन 28 वाणिज्य ब्याङ्कहरू छन् वित्त कम्पनी विकास ब्याङ्कहरू तिनीहरू समग्रमा अहिले पनि उनीहरूले 20-30 अर्ब रुपियाँ चाहिँ ऋण दिन सक्छन्। तर भइदियो के भने कुनै 10-12-15 ब्याङ्कहरूसँग त्यो अवस्था छ, बाँकी ब्याङ्कहरूमा चाहिँ त्यस्तो अवस्था छैन, उनीहरूसँग स्रोत साधन नै छैन। त्यही भएर तपाईँले देख्नु होला, अब म तपाईँको प्रश्नको उत्तरमा आउँछु, तरलताको अभाव पनि के हुन्छ भन्ने कुरा अहिले तपाईँले रेडियोमा टेलिभिजनमा पत्रिकाहरूमा सुनिरहनु भयो होला। हामी कहाँ पैसा राख्न आउनुहोस्, हामी तपाईँलाई 10% दिन्छौँ 12% दिन्छौँ भनिरहेछन्। त्यो के भने साहुहरू मलाई ऋण देऊ भन्न गए, उनीहरूसँग ऋण दिने पैसा छैन, अनि उनीहरूले तपाईँ हामी जस्तो निक्षेपकर्तासँग पैसा ल्याएर यहाँ राख, व्यक्तिगत रूपमा भेटेर पनि ल आउनुहोस् 900 दिनको हामी 8.5% दिन्छौँ भन्न पनि आएछन् ब्याङ्कहरू है। त्यो एउटा प्रभाव के भयो भने यसले ब्याज दर अलिकति बढायो होइन, ब्याज दर बढाउँदा दुईवटा फाइदा भयो। एउटा अब नेपाल राष्ट्र ब्याङ्कले के भनिरहेछ भने मुद्रास्फीतिको दर 3-4% घटिरहेछ, ब्याङ्क कुनै कुनै ब्याङ्कले 10-12% ब्याज दिन्छु भनेको छ भन्दा तपाईँले यथार्थमा तपाईँको ब्याज दर त एकदम राम्रो भयो नि होइन। तपाईँले मुद्रास्फीति कटाएर पनि 8-9% रुपियाँ 8-9% चाहिँ रियल यथार्थ ब्याज दर तपाईँले पाउनुभयो, एउटा त्यो राम्रो कुरा हो। यसबाट अर्को राम्रो कुरा के हो भने जहिले पनि के देखिन्छ भने भारतमा भन्दा नेपालमा निक्षेपमा चाहिँ कम ब्याज दर, कर्जामा चाहिँ बढी ब्याज दर, त्यसले गर्दा बढी ब्याज दर पाउने आशामा हामी नेपालीहरू सीमावर्ती इलाकामा बस्ने नेपालीहरू भारतीय ब्याङ्कमा चाहिँ निक्षेप राख्न जान्थ्यौँ हामी होइन। अब यिनै बढी ब्याज भयो भने त्यो पैसा यहाँ रहने भयो होइन, एउटा एउटा ठुलो प्रभाव चाहिँ यसले हाम्रो पुँजी प्रवाहलाई पनि पलायनलाई पनि केही हदसम्म सम्बोधन गर्ने भयो, ब्याङ्कहरूको निक्षेप पनि अलिकति बढ्ने भयो।
राम्रो कुरो त यो होला, हुनेले पो राख्लान् निक्षेप तर कर्जाको ब्याज पनि बढाएका छन्।
होइन म आउँदैछु, अनि त्यसले के एउटा कुरा यो भने मैले, दोस्रो कुरा अब तपाईँले हेर्नुभयो होला त्यो सेयर बजार चाहिँ 15-16-17 कति सय पुगेको थियो होइन, अहिले घटेर 13-14 कतिमा आयो त्यसको सूचक के भयो भने अब मान्छेले सेयरमा हालेको लगानी झिक्दै ब्याङ्कमा चाहिँ राख्ने भए होइन। अब दोस्रो अब प्रभाव अथवा तेस्रो भन्नुहोस् त्यो सेयर बजारलाई यसले नकारात्मक प्रभाव पार्यो। तर गाँठी कुरा के छ भने ब्याङ्कहरूले मुद्दती निक्षेपको चाहिँ बढाए होइन, कुल निक्षेपमा तपाईँको आधा जति मुद्दती निक्षेप होला, आधा जति त बचत यो कल चल्ती निक्षेपहरू छ, त्यसमा चाहिँ उनीहरूले बढाएका छैनन्। भन्दा के देखिन्छ भने हामीले के गरी पढ्नु पर्यो उनीहरूको व्यवहार, उनीहरूले मुखले भन्दैनन् त्यो, त्यो कुरा छापामा पनि आउँदैन त्यो, उन के हेर्नु पर्यो भने त्यो जुन ब्याङ्क सङ्कटमा परेका छन्, समग्र नेपालको ब्याङ्किङ प्रणाली सङ्कटमा छैन, जुन ब्याङ्कहरूलाई तरलताको ठुलो समस्या आइरहेछ उनीहरूले चाहिँ यो 2-4 दिनको समस्या हो, भोलि चाहिँ सरकारले पुँजीगत खर्च बेसरी बढाउन थालिहाल्छ वैशाख जेठदेखि, त्यो सरकारले मजाले पुँजीगत खर्च गर्न थालेपछि त्यो पैसा त ब्याङ्कमा आइहाल्छ, त्यो 2-3 महिनासम्म धानौँ हामीले भनेर उनीहरूले यस्तो खालको व्यवहार गरिरहेछन्। र अर्को के पनि देखिरहेछ भने जस्तो नेपाल राष्ट्र ब्याङ्कले खुला बजार कारोबार गरिरहेछ होइन, यो रिभर्स रिपो ब्याङ्कहरूसँग भएको सरकारी ऋणपत्रको धितो आफूले लिने अनि ब्याङ्कहरूलाई नगद दिने, अनि उनीहरूसँग कुनै चाहिँ 2-4-7-15 दिनको लागि दिने, अनि ब्याङ्कहरूले अब यो राष्ट्रिय बचत पत्र भन्ने अलि लामो खालको जुन सरकारी ऋणपत्रमा लगानी गरेका हुन्छ, ल तिमीहरू बेच्न चाहन्छौ भने त्यो ल्याऊ म किनिदिन्छु तिमीहरू पैसा लैजाऊ होइन भनेर राष्ट्र ब्याङ्कले पनि त्यो तरलता दिइरहेछ। तर यहाँ के भइरहेछ भने कतिपय ब्याङ्कहरू यी मध्येमा कतिपय ब्याङ्कहरूले राष्ट्र ब्याङ्कको खुला बजार कारोबारमा एकदम सस्तोबाट होइन 1%, 2%, 3% लिने होइन एकदम थोरैमा ब्याज दरमा लिने अनि सकस परेको ब्याङ्कहरूलाई अलिक बढीमा कर्जा दिने अल्पकालीन त्यस्तो खालको अवस्था पनि त्यसैबाट नाफा कमाउने त्यस्तो खालको अवस्था पनि एकदम अवसरवादी भन्छौँ होइन तपाईँ हामी सामान्य जीवनमा र उनीहरूको त धर्मै हो जसरी पनि नाफा बढी कमाऊ भन्ने होइन त्यस्तो खालको अवस्था चाहिँ आइरहेछ र यो किन आयो त भन्दाखेरि कति कुरा त मैले भने एउटा कुरा सरकारी ढुकुटीमा अहिले 217 अर्ब रुपियाँभन्दा बढी छ उहिले राणाको पालीमा धनी धनी मान्छेले घ्याम्पामा हालेर तल लुकाउँथ्यो अरे खाल्डो खन्यो अरे क्या होइन सरकारले पनि त्यस्तै गर्यो त्यो त अब करदातासँग त्यो पैसा लियो जनताले ब्याङ्कमा राखे पैसा झिकेर सरकारलाई कर तिरे सरकार कहाँ गएर त्यो थन्क्यो त्यो पैसाको जुन चक्र हो घुम्नु पर्ने त्यो घुम्नै पाएन त्यो 217 अर्बमा भनौँ न सरकारले 150 अर्ब मात्रै खर्च गरिदिए भए पनि जुन अघि मैले भने ब्याङ्कहरूसँग अहिले 30 अर्ब छ भने त्यो 100 अर्ब अथवा 50 अर्ब खर्च गरिदिए भए 30-40 अर्ब त ब्याङ्कमा गइहाल्थ्यो नि ठेकदारलाई सरकारले भुक्तानी दिन्थ्यो अनि त्यो चेक लगेर उनीहरूले ब्याङ्कमा राख्थे होइन एउटा कारण चाहिँ सरकारले एकदम थुपारेर राख्यो पैसा एउटा अनि दोस्रो पोहोर परार चाहिँ तपाईँको जुन हामी रेमिट्यान्स भन्छौँ विप्रेषण त्यो चाहिँ 14%, 15%, 16%को दरले बढिरहेको थियो अहिले घटेर त्यो 6%मा आयो त्यसको वृद्धि दर अब त्यो जति लिएर आए भनौँ न कसैले आफ्नो आमा बाउलाई $100 पठाइदियो भने उसले 10,000 चाहन्छन् उसले पाउँथ्यो बजारमा 10,000 जान्थ्यो नि ब्याङ्कमा $100 आउँथ्यो होइन अनि 10,000 रुपियाँ उस कहाँ जान्थ्यो त्यो नै पहिलेको तुलनामा त्यो पनि घट्यो होइन यसले पनि सकस पार्यो अनि अर्को अब पोहोर साल भनौँ न परार साल 72 सालको वैशाखदेखि भुइँचाल्यो 4-5 महिनाको भारतीय नाकाबन्दीले गर्दा आर्थिक क्रियाकलाप सङ्कुचित थिए आयात भएको थिएन अहिले वात्तै तपाईँ बजारमा हिँड्नुहोस् अहिले 17 नम्बरको कार 17-4 लेखिएको आइसक्यो भन्दा त्यो कारहरू मोटरसाइकलहरू होइन तपाईँ जानुहोस् नयाँ नयाँ टेलिभिजन वासिङ मेसिन मनग्ञ आयात भइरहेछ पेट्रोल डिजेल मनग्ञ आयात भइरहेछ त्यो आयात भएपछि त जुन नेपाल राष्ट्र ब्याङ्क अथवा ब्याङ्कहरूले ढुकुटीमा राखाइदियो विदेशी मुद्रा त्यो पैसा त विदेशमा गयो यहाँ भएको भए त्यो पैसा बराबरको नेपाली पैसा आउँथ्यो आयात त आयात यो ओभरड्राफ्ट उपभोक्ता कर्जा अनि यो घर जग्गा सेयरमा जाने कर्जामा ब्याङ्कहरूले एकदम अन्धाधुन्धसँग खर्च गरे अनि त्यो खर्च गर्दाखेरि हाम्रो त आफ्नो उत्पादन धेरै छैन चामल त हामी किन्ने मान्छेले गाडी त अब कहाँबाट पाउनु हामीले कहाँबाट फ्रिज बनाउनु त्यो पैसा नै बाहिर गयो त्यो बाहिर गएर पनि यो हाम्रो बजारमा चाहिँ तरलताको चाहिँ अभाव भयो र अभाव हुँदाखेरि पनि अब राष्ट्र ब्याङ्कले गर्नसम्म उसले गरिरहेछ आफ्नो हिसाबले तर त्यसैमा पनि जुन केही कमजोर ब्याङ्कहरू जसले अब असार मसान्तमा 8 अर्ब पुँजी पुर्याउनुपर्छ भनेको छ राष्ट्र ब्याङ्कले होइन अब कुनै ब्याङ्कहरू अलि सम्पन्न ब्याङ्कहरूले तँसँग मिल्दिन म भनिरहेछ उनीहरू मर्ज गर्न पनि सकिरहेको छैन अनि अग्राधिकार सेयर जुन दिन्छ उसले राइट इस्यु भन्छ जसलाई अब त्यसमा भनौँ न कसैको करोड लगानी होला कसैको 5 करोड लगानी होला उनीहरूले त्यति हाल्न सकिरहेको छैन उनीहरूले ब्याङ्कबाट लिनु पर्यो ठुल्ठुलो ब्याङ्कमा ल मलाई दिए ऋण ओभरड्राफ्ट दे म मेरो त्यो अग्राधिकार सेयरमा हाल्छु भन्दा उनीहरूले हाल्न सकिरहेको छैन पैसा अनि उनीहरू नै कराइरहेको छ तरलताको सङ्कट पर्यो भनेर आफ्नो ब्याङ्कलाई राम्रोसँग सञ्चालन नगर्ने जथाभावी ऋण पनि दिने निक्षेप आकर्षण गर्न नसक्ने अनि अरूसँग गाभिन पनि नसक्ने त्यस्तो ब्याङ्कलाई चाहिँ अलिक ठुलो समस्या परेको छ र तिनीहरूले नै हल्ला गरिरहेछन् अहिले यो ठुलो समस्या पर्यो भनेर
जसरी समस्या पर्यो नि जसरी पनि पुँजी अभाव भएपछि अहिले ऋण परिचालन गर्न नसकिरहेको अवस्थाले त लगानी नै रोकिएपछि यसले त अर्थतन्त्रमा पनि त ठुलै असर पुर्याउँदो हो
यसले पार्छ तर यो यसको हामीले कारण पनि खोतल्नुपर्छ होइन यो चाहिँ तपाईँको उत्पादनशील कर्जामा ब्याङ्कहरू गइदिएको भए यस्तो अवस्था हुने थिएन होइन अब कृषिजन्य उद्योगहरू होइन यो जुन उद्योगमा लगानी गर्नेहरूलाई दिएको भए त्यसले भोलि उत्पादन बढाउँथ्यो। अब अहिले त के छ भने तपाईँले मोटर आयात गर्नुभयो, त्यो मोटर आयात गरेपछि त्यसले पेट्रोल पनि बढी खान खोज्छ, त्यसको स्पेयर पार्ट्सहरू पनि तपाईँले लिएर आउनु पर्यो, झन् आयात बढाउने खालकोमा ब्याङ्कहरूले गए। उनीहरूले एउटा दीर्घकालीन सोच, राष्ट्र ब्याङ्कले उहिलेदेखि उत्पादनशील क्षेत्रमा कर्जा बढाउनुहोस्, युवराज खतिवडा गभर्नरसँग त्यही भनिरहेछन्, अहिले चिरञ्जीवी नेपालले पनि त्यही भनिरहेछन् होइन। तर ब्याङ्कहरूले चाहिँ एकदम सर्ट साइटेड अल्पकालीन मात्र हेरेर गए। हुन त राष्ट्र ब्याङ्कले पनि अझ कडासँग रोक्न सक्नु पर्थ्यो होला त्यसलाई, उसले पनि त्यो रोक्न सकेन। सरकारले पनि जुन विकल्प लै यस्तो यस्तो क्षेत्रमा चाहिँ तिमी जाऊ भन्दा उनीहरू गएनन्। अब जस्तै सरकारले के गरेको छ भने 1 करोडसम्मको कृषि ऋणमा होइन त्यो 5%, यदि 10% ऋण लाग्यो भने 5% त्यसको आधा सरकारले बेहोर दिन्छ ब्याजको, त्यस्तो खालको कर्जा गएकै छैन होइन। ल म अनुदान दिन्छु बाबा, त डुब्दैनस्, एउटा कृषकलाई 1 करोडसम्म तैँले दिएको ऋणमा 10% दिइस् भने 10 लाख हुन्छ ब्याज एक वर्षको, 5 लाख उसैले दिन्छ, 5 लाख म सरकारी खाताबाट हालिदिन्छु भन्दा पनि गइरहेको छैन। भन्दाखेरि यो सबै ब्याङ्किङ प्रणालीमा चाहिँ एउटा दीर्घकालीन सोच चाहिँ आएन, के गर्दा अर्थतन्त्रलाई राम्रो हुन्छ भन्ने सोच आएन। व्यवसायीलाई पनि अब त्यो उद्योगमा लगानी गर्नु, कृषिमा लगानी गर्दा 4-5 महिना कुर्नु, 6 वर्ष कुर्नु भन्दा त बरु तुरन्त आयात गर्यो, तुरन्त बेच्यो, नाफा खायो होइन भन्ने खालको परिस्थिति आयो। अब तपाईँले जुन सोध्नु भयो प्रभावको कुरा, एक दुईवटा मैले भने ब्याज दर बढ्यो भनेर भने होइन, अब अर्को चाहिँ अब माग केमा भएको छ होइन। अब जस्तै जलविद्युतवालाले मागे, कर्जा मागे, त्यसलाई दिन सकेन भने मार पर्यो होइन, किन हामीलाई जलविद्युत चाहिएको छ, सिमेन्ट उद्योगहरू आइरहेछन् होइन, उनीहरूले मागे उनीहरूले दिन सकेन भने मार्का पर्छ। पोल्ट्री उद्योगहरू होइन, अहिले आत्मनिर्भर जस्तो भएको छ, उनीहरूले मागे उनीहरूलाई दिन सकेन भने मार्का पर्छ। चिया, कफी, अदुवा जसको निर्यात सम्भावना छ होइन, अनि आन्तरिक बजार पनि ठुलो छ, उनीहरूको माग पुरा गर्न सकेन भने अर्थतन्त्र आर्थिक वृद्धि दर घट्छ, रोजगारी बढ्दैन, भोलि सरकारलाई करको जुन सम्भावना ल्याउँछ यसले त्यो घट्छ। तर तपाईँले रियल इस्टेटमा दिने, कारमा दिने, फ्रिजमा दिने, वासिङ मेसिनमा दिने गर्यो भने त त्यसले अर्थतन्त्रलाई दिगो टेवा त केही पनि दिँदैन होइन। त्यसमा चाहिँ अब फेरि यिनीहरूलाई मात्रै गाली गरेर हुँदैन, सरकार नै 217 जनताले तिरेको पैसा 217 अर्ब लिएर बसेको छ, ऊ चाहिँ खर्च नगर्ने, थन्क्याएर राख्ने, अनि ब्याङ्कहरूलाई चाहिँ तँ जा उत्पादनशील कर्जामा भन्ने होइन, यो पनि एउटा विडम्बना छ।
समाधानको उपाय चाहिँ अब के हुन सक्छ त यसरी रहेका ब्याङ्कहरूमा?
समाधानको उपाय एउटा मैले तत्काल देखेको, ब्याङ्कहरूले यो बचतमा पनि ब्याज दर बढाउनु पर्यो होइन। अब धेरै मान्छेले त मुदतीमा राख्न सक्दैन होइन, मान्छेलाई 2-4 हजार, 10-12 हजार हुने, 20 हजार, 50 हजार हुने मान्छेले त उसले बचतमा राख्छ होइन। जस्तै उनीहरूले अब 4-5% दिएको थियो मुदत निक्षेपमा, अहिले 12 सम्म पुर्याए, तर उनीहरूले बचत निक्षेपमा अहिले पनि 1.5-2 तपाईँले राख्नु भएको छ भने त्योभन्दा बढी पाइराख्नु भएको छ नि। तपाईँले आम मान्छेलाई तान्ने हो भने मुदती निक्षेपमा बढाउनु भनेको पनि त हुनी खानेलाई दिनु हो, तर बचत त जसले पनि गर्छ होइन। एउटा चाहिँ उनीहरूले यो बचत निक्षेपमा चाहिँ ब्याज दर बढाउनु पर्यो एउटा, अनि अर्को कुरा चाहिँ जुन ब्याङ्कहरू सङ्कटमा परेका छन् होइन, उनीहरूले त्यो अर्को स्वस्थ ब्याङ्कसँग गाभिनको लागि बढी प्रयास गर्नु पर्यो होइन। उनीहरूले चाहिँ मेरो गोरुको 12 टक्का म गाभिन्छु, तर अध्यक्ष पनि मलाई चाहिन्छ, प्रमुख कार्यकारी अधिकारी पनि मलाई चाहिन्छ होइन, अनि यो ब्याङ्कको नाम चाहिँ मेरै नाममा राख्नुपर्छ, आफू चाहिँ उहाँ कमजोर भइसक्यो होइन, मेरो शर्तमा चाहिँ त म गाभिन्छु भनेर ऊ गाभिँदैन, उसले आफ्नो हैसियत हेरेर होइन, मेरो बजारमा अब त्यो स्टक भनौँ न गोर्खापत्रमा जुन भाउ आउँछ नि त्यो सेयरको भाउ, त्यो हेरेर अब राम्रो बजारले कदर गरेकोसँग जाँदाखेरि आफ्नो हैसियतसँग उसले गाभिने प्रयास गर्नु पर्यो। र चाहिँ अब चाहिँ यो भनौँ न ओभरड्राफ्ट होइन, यो हायर पर्चेज अनि यस्तो आयाततिर नलागेर, अब अहिले त स्रोतै छैन उसँग, स्रोत भए बेलामा पनि उसले अलि उत्पादनशील दीर्घकालीन खालकोमा जान सक्नु पर्यो।
कर्जा प्रवाह रोकिँदा अर्थतन्त्रमा पर्ने असर र समाधानका उपायका बारेमा अर्थविद केशव आचार्यसँग गरिएको कुराकानीसँगै कार्यक्रम बदलिँदो नेपालको समय सकिनै लागेको छ। अर्को हप्ता नयाँ आर्थिक विषयको साथ उपस्थित हुने नै छु। त्यति बेलासम्मका लागि कार्यक्रम बदलिँदो नेपालबाट प्राविधिक साथी सन्दीप सुन्दास र साथी ऋग्वेद शर्मासँगै पिटी लोप्सन विदा हुन्छु। नमस्कार।